यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। अर्थमन्त्री डाक्टर प्रकाश शरण महतद्वारा आगामी आर्थिक वर्षको बजेटका विषयमा अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग छलफल। नक्कली भूटानी शरणार्थी प्रकरणमा दोषीलाई उम्कन नदिने र निर्दोष पर्न नहुने नेपाली कंग्रेसको पदाधिकारी बैठकको निष्कर्ष। भ्रष्टाचारको आरोप लागेकालाई निष्पक्ष छानबिनको दायरामा ल्याउनु पर्नेमा एमाले अध्यक्ष केपी शर्मा ओलीको जोड़। सरुवा एवं पदस्थापन भई रमाना नली काजमै बस्ने कर्मचारीलाई कार्यवाही गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तयारी र पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खानलाई तत्काल रिहा गर्न अदालतको आदेश।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिएर आउँछ
ल। गजब भएछ, मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम। राष्ट्रको संचार।
समाचार अब विस्तारमा। अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले नेपालमा रहेका अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग आगामी आर्थिक वर्ष 2080-81 बजेटका विषयमा छलफल गर्नुभएको छ। अर्थ मन्त्रालयमा हिजो भएको छलफलमा विश्व ब्याङ्क, एसियाली विकास ब्याङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्तर्राष्ट्रिय वित्त निगम जस्ता बहुपक्षीय विकास साझेदार, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग, जापान, कोरिया, स्विजरल्याण्ड, नर्वे, फिनल्याण्ड, युरोपियन युनियन, जर्मनी लगायतका द्विपक्षीय विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। छलफलका क्रममा अर्थमन्त्री डाक्टर महतले नेपाल सरकारका आगामी दिनको प्राथमिकता, आगामी बजेटले लिने मार्गदर्शन सिद्धान्तका विषयमा धारणा राख्नुभयो। उहाँले सरकारले उपलब्ध साधन र स्रोतको उच्चतम सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। अर्थमन्त्री डाक्टर महतले नेपाल सरकारको ऋण बढ़दो क्रममा रहेको सन्दर्भमा आगामी दिनमा समब्याज तिर्न सक्ने खालका उत्पादनशील क्षेत्रमा लगानी गर्ने प्राथमिकता रहेको जानकारी समेत गराउनुभयो। अर्थमन्त्री डाक्टर महतले वैदेशिक ऋण सँगसँगै उल्लेख्य रूपमा अनुदान उपलब्ध गराउन र जलवायु परिवर्तनको कारक नेपाल नभएको हुँदा त्यस क्षेत्रमा आउने सहायता पनि अनुदानको रूपमा परिचालन गर्न आग्रह गर्नुभयो। अन्तर्राष्ट्रिय विकास साझेदारका प्रमुख एवं प्रतिनिधिहरूले नेपाल सरकारले बजेटमा लिने प्राथमिकता र कार्यक्रममा साथ, सहयोग र समर्थन हुने विश्वास दिलाउनु भएको छ। नेपाली कंग्रेसको पदाधिकारी बैठकले नक्कली भूटानी शरणार्थी प्रकरणका बारेमा दोषीलाई उम्कन नदिने र निर्दोष पर्न नहुने निष्कर्ष निकालेको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराईमा हिजो बसेको बैठकमा नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीलाई छाड्न नहुने, पार्टी केन्द्रीय समिति र नीति अधिवेशनको तयारी तथा भ्रातृ र शुभेच्छुक संस्थाका विषयमा छलफल भएको थियो। बैठकमा नेता बालकृष्ण खाँडलाई निलम्बन गर्नुपर्ने विषय उठेको र निर्णय भने नभएको सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो। छानबिन प्रक्रिया जारी छ, अनुसन्धान नसकिएकाले अहिले नै निष्कर्षमा पुग्न नहुने बैठकमा यस विषयमा छलफल भएको सहमहामन्त्री परियारले जानकारी दिनुभयो। पदाधिकारी बैठकमा कोशी प्रदेशमा केन्द्रमा रहेको सत्ता गठबन्धन अनुसारको सरकार नभएको बारे पनि गम्भीर छलफल भएको थियो। राष्ट्रपति कार्यालयमा रहेको नागरिकता विधेयकका विषयमा पनि बैठकमा छलफल भएको सहमहामन्त्री परियारले जानकारी दिनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार आरोप लागेकालाई निष्पक्ष छानबिनको दायरामा ल्याउनुपर्ने बताउनु भएको छ। नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले भ्रष्टाचार गर्नेलाई दृढतापूर्वक कार्यवाही हुनुपर्ने बताउनुभयो। अध्यक्ष ओलीले जुनसुकै व्यवस्थामा पनि भ्रष्टाचार हुन सक्ने भन्दै गणतन्त्रमा भ्रष्टाचार हुन्छ, राजतन्त्रमा हुँदैन भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै आपत्ति समेत जनाउनु भयो। बैठकमा अध्यक्ष ओलीको राजनैतिक प्रतिवेदन, केन्द्रीय निकायहरूको प्रतिवेदन, मिशन ग्रासरूटको प्रतिवेदन, प्रदेशहरूको कार्ययोजना, केन्द्रीय सदस्यहरूको कार्य विभाजन, पार्टी प्रवेशीहरूको व्यवस्थापन लगायतका 10 कार्यसूचीमाथि छलफल हुनेछ। बैठक भोलिसम्म चल्ने नेकपा एमाले जनाएको छ। यसैबीच नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ। जारी केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलपछि प्रदेश अध्यक्षहरूले सुझाव पेश गरिसकेपछि स्थायी कमिटी बैठक बस्ने एमाले जनाएको छ। प्रदेश अध्यक्षहरूबाट प्राप्त सुझावका आधारमा स्थायी कमिटी बैठकले आगामी कार्ययोजनाको प्रस्ताव तयार गर्ने बताइएको छ। स्थायी कमिटिले कार्ययोजनाको प्रस्ताव तयार गरेपछि पुनः केन्द्रीय कमिटिको बैठक बस्नेछ। केन्द्रीय कमिटिको बैठकबाट स्थायी कमिटिले तयार गरेको कार्ययोजनाको प्रस्ताव पारित गर्ने तयारी रहेको एमाले जनाएको छ। उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने भनी ठगी गर्ने गिरोहको सबैलाई गिरोहमा सहभागी सबैलाई कार्यवाहीको दायरामा ल्याइने बताउनु भएको छ। हिजो नेकपा एकीकृत समाजवादीका नेता तथा जनवर्गीय संगठनका प्रतिनिधिसंघको छलफलमा उहाँले दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै पनि हालतमा नफस्ने गरी सरकार अघि बढ़ेको बताउनुभयो। उप प्रधानमन्त्री श्रेष्ठले यस प्रकारको ठगी सामान्य भ्रष्टाचार मात्रै नभई राज्य विरूद्धकै संगठित अपराध भएको उल्लेख गर्नुभयो। यस प्रकरणमा आफूलाई कुनै पनि नेताले दबाव नदिएको र दबाव आए पनि अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पुर्याएरै छाड्ने दृढ़ता पनि उहाँले व्यक्त गर्नुभयो। प्रहरीलाई निर्धक्क भएर अनुसन्धान अगाडि बढ़ाउन निर्देशन दिएको पनि उहाँले जानकारी दिनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय कार्यसमितिको पूर्ण बैठक बोलाएको छ। आगामी जेठ 1, 2 र 3 गते काठमाण्डुमा बस्ने गरी केन्द्रीय कार्यसमितिको पूर्ण बैठक बोलाइएको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले समसामयिक राजनैतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धी राजनैतिक प्रतिवेदन पेश गर्नुहुनेछ भने पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले पार्टीको भावी रणनीति र कार्यनीति सम्बन्धी कार्ययोजना पेश गर्ने कार्यक्रम तय भएको छ। गण्डकी प्रदेश सरकारले मन्त्रालयको कार्यविभाजन हेरफेर गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले गण्डकी प्रदेश सरकार कार्यविभाजन नियमावली 2074 नियम 8 अनुसार मन्त्रालयको नयाँ कार्यविभाजन गरेको हो। सरकारको उक्त निर्णय हिजै प्रदेश राजपत्रमा समेत प्रकाशित भएको छ। यसअघिको कार्यविभाजन नमिलेको देखिएकाले हेरफेर र समायोजन गरिएको सरकारका प्रवक्ता एवं बिना विभागीय मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिनुभयो। नयाँ कार्यविभाजन अनुसार आन्तरिक मामिला तथा कानून मन्त्रालय मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिएको छ। अबदेखि शान्ति सुरक्षा, विपद व्यवस्थापन, प्रदेशसभा मामला, कानून संचार आदिको कार्य जिम्मेवारी समेत मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सम्हाल्नेछ। सरकारले सरुवा एवं पदस्थापन भएर पनि रमाना नली काजमै बस्ने कर्मचारीलाई अब विभागीय कार्यवाही गर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, प्रदेश कार्यालय र स्थानीय तहलाई एक परिपत्र जारी गर्दै सरुवा पदस्थापन, कामकाज तथा काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीहरूले रमाना नली बसेको खण्डमा कार्यवाही गर्ने चेतावनी दिएको हो। सरुवा पदस्थापन, कामकाज तथा काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारी वर्षौंसम्म पनि आफू खुशी बस्न थालेपछि मन्त्रालयले विभागीय कार्यवाहीको तयारी थालेको हो। रमाना भएका तर तोकिएको ठाउँमा नजाने कर्मचारीलाई उपलब्ध गराएको सेवा सुविधा र पारिश्रमिक सम्बन्धित कार्यालय प्रमुख र आर्थिक प्रशासन प्रमुखबाटै असूल गरिने समेत परिपत्र मार्फत मन्त्रालयले जनाएको छ। यसैगरी सरुवा भएको 7 दिनभित्र रमाना ली नगए निजामती सेवा नियमावली 2050 नियम 68 बमोजिम विभागीय सजाय गरिने पनि जनाइएको छ। पछिल्लो समय कोरोना संक्रमण दर घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो 1630 जनाको कोरोना परीक्षण गर्दा 30 जनामा कोरोना पुष्टि भएको छ। बुधबार 16, मंगलबार 51, सोमबार 57, आइतबार 32 जनामा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। नेपालमा सक्रिय संक्रमितको संख्या 120 रहेको छ, जसमध्ये 14,000 जना संस्थागत आइसोलेशनमा भर्ना भएका छन्। संस्थागत आइसोलेशनमा भएका मध्ये 5 आईसीयू र 1 भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अर्घाखाँचीमा आगलागीमा परि मृत्यु हुने 4 जनाको सामूहिक अन्त्येष्टि गरिएको छ। भूमिका स्थान 2 ढाका बाङको जोगीथुमको जंगलमा लागेको आगो बस्तीमा पसेपछि नियन्त्रणमा लिन खोज्दा जलेर मृत्यु भएका चारजनाको हिजो सामूहिक अन्त्येष्टि गरिएको हो। भूमिका स्थान नगरपालिका उडा नम्बर 2 ढाकाबाङका 35 वर्षीय पदम बेलबासे, 72 वर्षीय पिताम्बर बेलबासे, 52 वर्षीय घनश्याम बेलबासे र 36 वर्षीय माधव बेलबासेको हिजो बागमारे घाटमा सामूहिक दाह संस्कार गरिएको हो। निर्वाचन आयोगले गत आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन तोकिएको समय सीमा भित्रै पेश गर्ने राजनैतिक दललाई प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको छ। आयोगको बैठकले गत आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन तोकिएको समय सीमा भित्रै पेश गर्ने 82 राजनैतिक दललाई आयोगमा पेश गरेको लेखा परीक्षण प्रतिवेदन 7 दिनभित्र सम्बन्धित दलको कार्यालय वा वेबसाइट, आम संचार माध्यम र सामाजिक सञ्जालका माध्यमबाट सार्वजनिक गरी सार्वजनिक गरेको मितिले 7 दिनभित्र सोको जानकारी आयोगमा गराउन निर्देशन दिएको छ। आयोगमा दर्ता कायम रहेका राजनैतिक दलहरूले आर्थिक वर्ष समाप्त भएको 6 महिनाभित्र कानून बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई 1 महिनाभित्र आयोगमा लेखा परीक्षण प्रतिवेदन पेश गर्नुपर्ने कानूनी व्यवस्था रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। वैदेशिक रोजगार बोर्डको सचिवालयले नेपाली श्रम शक्तिलाई युरोप लगायतका मुलुकमा विस्तार गर्नका लागि वैदेशिक रोजगार मेला आयोजना गर्ने तयारी गरेको छ। बोर्ड सचिवालय र नेपाल वैदेशिक रोजगार व्यवसायी संघ बीच हिजो भएको छलफलमा खाड़ी राष्ट्रमा केन्द्रित नेपाली श्रम शक्तिलाई युरोप लगायतका मुलुकमा विस्तार गर्नका लागि वैदेशिक रोजगार मेला आयोजना गर्न उपयुक्त हुने निष्कर्ष निकालेको हो। बोर्ड सचिवालयका कार्यकारी निर्देशक डाक्टर द्वारिका उप्रेतीले अन्तर्राष्ट्रिय श्रम बजारको अध्ययन गर्न गराउने र नयाँ अन्तर्राष्ट्रिय श्रम बजारको खोजी गर्ने गराउने वैदेशिक रोजगार ऐनमा भएको व्यवस्था बमोजिम अन्तर्राष्ट्रिय श्रम बजारको नयाँ गन्तव्य मुलुक खोजी गर्न लागि जानकारी दिनुभयो। बोर्ड सचिवालयका निर्देशक सीता दुवाड़ीले नेपाली श्रमिकका लागि श्रमको नयाँ क्षेत्र र मुलुकको खोजी भइरहेको जानकारी दिनुभयो। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले परम्परागत रूपमा खाड़ी मुलुकमा जाने 80% जनशक्तिलाई नयाँ गन्तव्य मुलुकमा शिफ्ट गर्न आवश्यक रहेको बताउनुभयो। कालीगण्डकी करिडोर 220 केबी प्रसारण लाइन आयोजनाको निर्माण आगामी असारभित्र सम्पन्न गर्ने गरी काम अघि बढ़ाइएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 3 दाना सब स्टेशनबाट शुरू भई पर्वत, बागलुङ, स्याङ्जा, बाल्पा, रूपन्देही हुँदै नवलपरासी सुस्ता बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका 13 भूमै स्थित नयाँ बुटवल सब स्टेशनसम्मको 127 किलोमिटर डबल सर्किट प्रसारण लाइन आयोजना 2 खण्डमा विभाजन गरी निर्माण भइरहेको छ। पहिलो खण्ड अन्तर्गत दानादेखि पर्वतको कुस्मा नगरपालिका 2 खुरकोटसम्मको 39 किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ। पहिलो खण्डमा नै खुरकोटमा 132 केबी र दानामा 220-132-133 केबी सब स्टेशन निर्माण सम्पन्न भइसकेका छन्। दोस्रो खण्ड अन्तर्गत कुस्माबाट नयाँ बुटवल सब स्टेशनसम्मको 88 किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ। यस खण्डको निर्माण आगामी असारभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रूपन्देहीको पाल्पा, देवदह र नवलपरासीमा निर्माणाधीन प्रसारण लाइन निर्माण स्थलको अनुगमन भ्रमण गरी असारभित्र सम्पन्न गर्ने गरी काम अघि बढ़ाउन निर्देशन दिनुभएको छ। नेपाल वायुसेवा निगमले 2 विमान खरिद गर्नका लागि योजना अघि बढ़ाउन उपसमिति गठन गरेको छ। प्रादेशिक रूपमा हवाई सञ्जाल बढ़ाउने उद्देश्यले शहरी क्षेत्रका विमानस्थलमा उड़ान भर्न सक्ने 2 जहाज खरिद गर्ने कार्ययोजना अघि बढ़ाइएको हो। निगमको संचालक समितिको बैठकले समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधीर शमशेर राईको संयोजकत्वमा 9 उपसमिति गठन गरेको छ। उक्त उपसमितिले 21 कार्यदिनभित्र प्रतिवेदन बुझाउने गरी काम शुरू गरिसकेको छ। रोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा 1 मृत्यु भएको छ। दुर्घटनामा अन्य 7 घाइते भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा लुङरी गाउँपालिका वडा नम्बर 5 सरकनाका 13 वर्षीय खेमराज रोका रहेका छन्। गैराती करिब 9:30 लुङरी गाउँपालिकाको मछेटी भन्ने स्थानमा ट्र्याक्टर दुर्घटना भएको हो। लुङरी गाउँपालिकाको दोमैबाट सड़क निर्माणको काम गर्ने कामदारलाई काम सकेर बास बस्नका लागि गाउँपालिकाको केन्द्र किलाचौरतर्फ जाँदै गर्दा ट्र्याक्टर दुर्घटना भएको हाम्रा समाचारदाताले जनाएका छन्। पाल्पाको बगनासकाली गाउँपालिकामा उत्पादन हुँदै आएको बगनासे साँचो लोप हुने अवस्थामा पुगेको छ। पछिल्ला पुस्ताले ताला चाबी उत्पादनमा रूचि नराख्नु र आधुनिक प्रविधि तथा आयातित ताला चाबीको प्रयोग बढ़ेका कारण बगनासे साँचो लोप हुने अवस्थामा पुगेको स्थानीयको गुनासो छ। पाल्पाबाट संवाददाता विष्णु खनालको यो रिपोर्ट।
पाल्पाको बगनासकाली गाउँपालिकामा पुर्खौंदेखि प्रयोगमा आएको बगनासे साँचो लोप हुने अवस्थामा पुगेको छ। पाल्पाको बगनास गाउँमा बनाइने भएका कारण तालाचापी अर्थात साँचोको नाम नै बगनासे साँचो राखिएको हो। जानकारका अनुसार बगनास गाउँमा विक्रम सम्वत 2012 सालदेखि बगनासे साँचो निर्माण गर्न थालिएको हो। पाल्पामा ढाका र करुवा सरह नै बगनासे साँचोलाई प्रचार प्रसार गर्न आवश्यक रहेको बताउनुहुन्छ स्थानीय दयाराज न्यौपाने।
पाल्पाली ढाका पाल्पाली करुवालाई जसरी हामीले संरक्षण गरिरहेका छौँ त्यस्तै गरी यो चापीलाई बगनास काली गाउँपालिका सरकारले कम्तीमा प्रत्येक घरका ढोकामा चापी त्यही लगाउने त्यसको लागि केही अनुदान दिने सिपको हस्तान्तरण गर्ने र सिपको लागि तालिम व्यवस्था गर्ने।
बगनासे साँचो अन्य साँचोको तुलनामा बलियो र सुरक्षित हुने भएकाले देशका अन्य जिल्लामा समेत पालपाली बगनासे साँचोको माग हुने गरेको थियो। बगनासका शिव विश्वकर्माका अनुसार उहाँ सहित बगनास काली गाउँपालिका वडा नम्बर 9 बगनासका 8-10 घर परिवारले व्यावसायिक रूपमा साँचो बनाउँदै आएका थिए तर अहिले साँचो बनाउने आफू मात्र रहेको उहाँ बताउनुहुन्छ।
बनाउन धेरै दुःख छ अहिले केटाहरूले बनाउन चाहिँ धेरै गर्दैनन् बजेटहरू अलि पर्ने भएमा बनाउँथे यो बनाउने म मात्र छु।
पहिले स्थानीय आरनबाट दैनिक 50 सम्म साँचो बनाएर निर्यात गर्ने गरिएकोमा अहिले गाउँमै माग हुन छोडेको छ। बाह्य बजारबाट आउने साँचो प्रतिबन्ध गरेर स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने माग आरन पेसामा लागेकाहरूको छ। बगनासकाली गाउँ पालिकाले पालिका भित्रका सबै सरकारी कार्यालयमा यही साँचो प्रयोग गर्ने योजना बनाएको बताउनुहुन्छ पालिका अध्यक्ष सरस्वती दिदी।
बगनासकाली गाउँपालिका भित्र जति पनि सरकारी कार्यालयहरू र सबै कार्यालयमा बगनासे साँचो प्रयोग गर्ने पहिलो चरणमा गाउँपालिकाले चाहिँ खरिद गरेर वितरण गरिदिने त्यसको लागि थप अनुदान दिएर उहाँलाई निरन्तरता दिन के गर्न सकिन्छ भनेर पनि हामीले एउटा निर्णय गरेका छौँ।
स्थानीय स्तरमा रहेका घरेलु तथा कुटीर उद्योगलाई संरक्षण र बजार प्रबन्धन गर्न सम्बन्धित निकायले सहयोग गर्ने हो भने स्थानीय स्तरमा रोजगारी आयातलाई प्रतिस्थापन गर्न समेत सहयोग पुग्ने देखिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई तत्काल रिहा गर्न सरकारको नाममा आदेश दिएको छ। अन्तर्राष्ट्रिय संचार संस्था बीबीसीका अनुसार खानको पक्राउ गैर कानूनी भएकाले उहाँलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको हो। खानलाई एक घण्टाभित्र अदालतमा उपस्थित गराउन पनि सर्वोच्च अदालतले आदेश दिएको छ। भ्रष्टाचारको आरोपमा पाकिस्तानी पूर्व प्रधानमन्त्री खान गत मंगलबार पक्राउ पर्नु भएको थियो। यसैबीच पाकिस्तानका पूर्व प्रधानमन्त्री खानले आफू निर्दोष रहेको बताउनु भएको छ। पूर्व प्रधानमन्त्री खानलाई गिरफ्तार गरेपछि पाकिस्तानभर भएका विभिन्न झडपमा कम्तीमा 11 मृत्यु भएको छ। झडपमा परि दर्जनौ मानिस घाइते भएका र करिब 2500 मानिसलाई प्रहरीले पक्राउ गरेको छ। खान समर्थकहरूले प्रहरी चौकीसहित विभिन्न सरकारी भवनहरू ध्वस्त पारेका अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। इजरायलले गरेको हवाई आक्रमणमा परि हिजो पालेस्टाइन इस्लामिक जिहाद का केही शीर्ष कमाण्डर सहित अन्य 27 मृत्यु भएको जनाइएको छ। लडाकु विमानले गाजापट्टीको दक्षिणमा रहेको हमाद आवासीय शहरको एउटा भवनको 5 तल्लामा रहेको अपार्टमेन्टमा आक्रमण गर्दा ती कमाण्डर सहित व्यक्तिहरूको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। गाजाका विद्रोहीहरूले इजरायलमा 460 भन्दा बढ़ी रकेट प्रहार गरेपछि इजरायली सेनाले गाजामा 130 भन्दा बढ़ी लडाकुलाई लक्षित गरी रकेट प्रहार गरेको हो। अब आर्थिक समाचार।
कृषि तथा पशुपक्षी विकास मन्त्री डाक्टर बेदुराम भूषालले किसानलाई समयमै रासायनिक मल सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बिहिबार बसेको बैठकमा कृषि मन्त्री भूषालले किसानहरूले विगतका वर्षहरूमा झैं रासायनिक मल अभावको समस्या झेल्न नपर्ने गरी तयारी अघि बढ़ेको बताउनुभयो। बैठकमा सांसदहरू कमला पन्त, नारायण दाहाल, वामदेव गौतम, भुवन बहादुर सिंह, रमेश जंग रायमाझी, विमला घिमिरे र सिंह बहादुर विश्वकर्माले सरकारले किसानहरूलाई कृषि मल र बिउ बिजन समयमै उपलब्ध गराउनुपर्ने, किसानले पाउनुपर्ने कृषि अनुदान वितरण प्रक्रियालाई सहज बनाउनुपर्ने, कृषिजन्य वस्तुहरूको माग अनुसार बजार व्यवस्थापनलाई ध्यान दिनुपर्नेमा जोड़ दिनुभएको थियो। बैठकमा दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले सरकारले नेपालमै रासायनिक मल कारखाना स्थापना गर्न सके सहज हुने बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले स्थानीय तहहरूले सीप विकास र बजार प्रवर्धनलाई कामको विशेष प्राथमिकतामा राख्नुपर्ने बताउनु भएको छ। महोत्तरीको बर्दिवास नगर कार्यपालिकाका जनप्रतिनिधि र अगुवा राजनीतिक कार्यकर्ताहरूसँग बिहिबार भएको सामूहिक भेटमा मन्त्री रिजालले जनतालाई सीपसँग, सीपलाई उत्पादनसँग र उत्पादित सामग्रीलाई बजारसँग जोड्न सके रोजगारी प्रवर्धनसँगै आय स्तरमा वृद्धि गर्न सकिने बताउनुभयो। उद्योग मन्त्री रिजालले स्थानीय तहहरूले ल्याउने जनसमृद्धिका योजनामा संघीय सरकारले आवश्यक सहयोग गर्ने पनि बताउनुभयो। नेपाल वायु सेवा निगमले दुईवटा विमान खरिद गर्ने तयारी शुरू गरेको छ। प्रादेशिक रूपमा हवाई कनेक्टिभिटी बढ़ाउने उद्देश्यले शहरी क्षेत्रका विमानस्थलहरूमा उडान भर्न सक्ने दुईवटा जहाज खरिद गर्नका लागि निगमले कार्ययोजना अघि बढ़ाएको जनाइएको छ। नेपाल वायु सेवा निगमले दुईवटा जहाज खरिद गरे पश्चात काठमाण्डु, विराटनगर, भैरहवा, पोखरा, नेपालगंज, धनगढ़ी लगायतका क्षेत्रबाट प्रादेशिक उडान भर्न सक्नेछ। जुम्लाका सरोकारवालाहरूले आगामी बजेटमा जुम्लामा एक पालिका एक कोल्ड स्टोरको माग गर्नु भएको छ। उचित भण्डारणको व्यवस्था नहुँदा वर्षेनी जुम्लामा लाखौंको स्याउ कुहिने भएकाले जुम्लाका सबै पालिकामा एक एकवटा शीत भण्डार कोल्ड स्टोर निर्माण हुनुपर्ने माग गरिएको स्थानीय स्याउ कृषक सर्पानन्द हमालले बताउनुभयो। जुम्लाको आर्थिक समृद्धि र विकासको मुख्य मेरुदण्ड नै स्याउ खेतीलाई मानिन्छ भने जुम्लाका 16,000 घरधुरी किसान स्याउ खेतीमै निर्भर रहेका छन्। गत वर्ष जुम्लामा 18,000 मेट्रिक टन स्याउ उत्पादन भएको थियो।
सुरेन्द्रमणि त्रिपाठी, अब खेल समाचार।
जावलाखेल युथ क्लबले शहीद स्मारक ए डिभिजन लीगमा फ्रेण्डस क्लबमाथि फराकिलो जित हात पारेको छ। च्यासल खेल मैदानमा बिहिबार भएको खेलमा जावलाखेलले फ्रेण्डस क्लबलाई 4-1 गोलले हरायो। जीतसँगै जावलाखेल लीगको शीर्ष स्थानमा उक्लिएको छ। जावलाखेलको जीतमा एनकोटो मासुआवीले दुई गोल गरे भने राहुल र फोडे फोफानाले 1-1 गोल थपे। फ्रेण्डसका लागि श्यामबाबु क्याप छाकीले सान्त्वना गोल फर्काए। जावलाखेलले 20 मिनटमा राहुलको गोलमा खाता खोलेको थियो। 26 मिनटमा एनकोटो मासुआवीले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर बनाए। 64 मिनटमा मासुआवीले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेलको अग्रता थप बनाएका थिए। खेलको 80 मिनटमा श्यामबाबु क्याफछाकीले फ्रेण्डसका लागि सान्त्वना गोल फर्काए। त्यसपछि इन्जुरी समयमा फोडे फुफानाले गोल गर्दै जावलाखेललाई सजिलै जित दिलाए। जीतसँगै शीर्ष स्थान कब्जा गरेको जावलाखेलले 17 खेलबाट 30 अङ्क बनाएको छ भने समान खेलबाट 19 अङ्क बनाएको फ्रेण्डस 11 स्थानमा छ। प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिताको दोस्रो संस्करण शुरू भएको छ। त्रिभुवन आर्मी अफिसर्स क्लब र दशरथ रंगशालाको टेनिस कोर्टमा शुरू भएको प्रतियोगिताको बलाधिकृत रथी सरोज प्रताप राणाले निर्णायकलाई बल हस्तान्तरण गर्दै शुभारम्भ गर्नुभयो। उद्घाटन खेल काठमाडौँ जिल्ला टेनिस एसोसिएशनका मनोज श्रेष्ठ र याक एन एती क्लबका आशिष सिग्देल बीच भएको छ। आगामी जेठ 5 गतेसम्म सञ्चालन हुने प्रतियोगिता खुल्लातर्फ पुरूष र महिला एकल तथा मिक्स युगल विधामा हुनेछ। भेटरानतर्फ 35 वर्ष, 45 वर्ष र 55 वर्षमाथि एकल र युगल तथा 65 र 70 वर्षमाथि एक विधामा खेल सञ्चालन भइरहेको छ। विभिन्न 13 खेल विधामा 255 प्रतिस्पर्धा हुने प्रतियोगितामा 14 टेनिस क्लब र विभागीय सहित 177 खेलाड़ीको सहभागिता छ। अन्तर्राष्ट्रिय खुल्ला फ्रेण्डशिप तेक्वान्दो च्याम्पियनशीपको 14 संस्करण दक्षिण कोरियाको सोलमा हुने भएको छ। कोरियन मार्शल आर्ट्स तेक्वान्दोको आयोजनामा दक्षिण कोरियाको राजधानी सोलमा आगामी वर्ष आयोजना हुने प्रतियोगिताका संयोजक राजु छेत्रीले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको छ। प्रतियोगिताको मिति भने तोकिएको छैन।
अच्युत अरियाल, अब मौसम। आज कोशी, मधेस र बागमती प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा मेघगर्जन सट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 14.4 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 70%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:17 भयो भने सूर्यास्त भरे साँझ 6:44 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। अर्थमन्त्री डा प्रकाश शरण महतद्वारा आगामी आर्थिक वर्षको बजेटका विषयमा अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग छलफल, नक्कली भूटानी शरणार्थी प्रकरणमा दोषीलाई उम्कन नदिने र निष्कर्ष निर्दोष पर्न नहुने नेपाली कंग्रेस पदाधिकारी बैठकको निष्कर्ष, भ्रष्टाचारको आरोप लागेकालाई निष्पक्ष छानबिनको दायरामा ल्याउनु पर्नेमा एमाले अध्यक्ष केपी शर्मा ओलीको जोड, सरूवा एवं पदस्थापन भई रमाना नली काजमै बस्ने कर्मचारीलाई कार्यवाही गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तयारी र पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खानलाई तत्काल रिहा गर्न अदालतको आदेश। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।